तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ।
SBS नेपाली SBS साउथ एशियनमा।
नमस्ते श्रोताहरू, SBS नेपाली पडकास्टको यो नयाँ अङ्कमा तपाईँहरूलाई स्वागत छ। तपाईँको साथमा छु मेलबर्नबाट म दिनिता रिसाल, र अब पालो भएको छ यस महिनाको आर्थिक कुराकानीको, र हामीसँग जोडिनु भएको छ सिडनीबाट आर्थिक सल्लाहकार विश्वास भट्टराई। विश्वासजी, सुरुमा त स्वागत छ तपाईँलाई आजको पडकास्टमा।
हजुर, धन्यवाद, नमस्कार।
र आजको कुराकानी सुरु गरौँ अहिले हेडलाइन बनेको विषय ब्याज दरबाट, होइन, इन्ट्रेस्ट रेट। अब रिजर्भ ब्याङ्कले ब्याज दर बढाएर 3.85% पुर्याएको छ। हिजो मंगलबार घोषणा गरेको थियो, होइन, 25% बढेको, अब गत दुई वर्षमा पहिलो पटक इन्ट्रेस्ट रेट राइज हो। अब यसलाई तपाईँले कस्तो रूपमा लिनुभएको छ, र विशेष गरी अब अहिलेको प्रश्न, होइन, मर्गेज होल्डरहरूलाई चाहिँ यसले कसरी प्रभाव पार्छ, त्यहीँबाटै सुरु गरौँ न विश्वासजी।
हेर्नुहोस्, रिजर्भ ब्याङ्कको जुन हिजोको त्यो रेट राइज 25 बेसिस पोइन्टको आयो, 3.6 हामी 3.85 गयो, यो कुनै सरप्राइज चाहिँ थिएन, इट्स अ भेरी एक्सपेक्टेड, होइन, हामी यो हुन्छ भन्ने त थियो नै, काइन्ड अफ एभ्रीबडी फोरकास्टेड। सबभन्दा ठुलो यो फन्डामेन्टली सिफ्ट चाहिँ कहिले भन्दा नोभेम्बरको इन्फ्लेसन डाटादेखि चाहिँ यो डिटेरियरेट हुँदै गइरहेछ। अब यसमा प्राइमेरी अहिलेको गर्नुको रेसनल के भन्दाखेरि, हाम्रो जुन हेडलाइन भन्दा पनि मेन त्यो इन्फ्लेसनको डाटा हुन्छ 3.6-3.7 हबर गरिरहेछ। अब आई अन्डरस्ट्यान्ड त्यसले गर्दा रिजर्भ ब्याङ्कलाई चाहिँ ड्रास्टिक मेजर लिनु एकदम जरुरी भइसक्यो। रिजर्भ ब्याङ्कले वेट पनि गरेको हो कपाल अफ मन्थ्स यसको लागि, तर डाटा चाहिँ इम्प्रुभमेन्ट भएको छैन, र फिस्कल लेभलमा गभर्मेन्ट पोलिसीले पनि, गभर्मेन्टले कुनै पनि इन्टरभेन्सन नगरेको कारणले गर्दाखेरि आई थिङ्क रिजर्भ ब्याङ्क चाहिँ एकदम रिलक्टेन्ट भएर यो गर्नै पर्ने भएको भएर गरेको हो। अब यसको इम्प्लिकेसन चाहिँ हो, आई अन्डरस्ट्यान्ड हामीलाई सबैलाई गाह्रो पर्ने भनेको हाम्रो इन्ट्रेस्ट रेटको रिपेमेन्टमा अभियसली एड हुन्छ एक्स्ट्रा, होइन, तर त्योभन्दा ठुलो फन्डामेन्टली हामीले के बुझ्नुपर्छ भन्दाखेरि, यदि रिजर्भ ब्याङ्कले यो इन्टरभेन्सन नगरेको खण्डमा चाहिँ हामीले एभ्रिडे युज गर्ने सामानदेखि लिएर रेन्टदेखि लिएर घरको भाउ सबैमा चाहिँ इन्फ्लेसन इन्डेक्स भएर हामी एन्ड अप पेइङ मोर हुन्छ, त्यही भएर इन्टरभेन्सन गर्न चाहिँ एकदमै जरुरी छ। अब अर्को एउटा क्वेसन के पनि बिल्डअप भइरहेछ नि, यो एउटा मात्रै हो कि फ्युचरमा पनि रेट राइजेस हुने चान्सेस छ कि छैन भन्ने कुरामा चाहिँ अलि हामी स्केप्टिकल छौँ। यदि अहिले पनि गभर्मेन्टले डाइरेक्ट इन्टरभेन्सन गरेर इन्फ्लेसनलाई चेक गर्न नसकेको खण्डमा मेमा फेरि पनि रेट राइज हुने चान्सेस चाहिँ छ, तर त्यो अहिले भन्न अलिकति किन गाह्रो छ भन्दाखेरि, यसपालिको जुन रेट राइज भयो यसले गर्दा काउन्टर इम्प्याक्ट के हुन्छ भन्ने कुरा डाटा चाहिँ एनालाइज गर्न कुर्नुपर्छ। हामीलाई लाग्छ यसले इम्प्याक्ट चाहिँ पर्छ होला, तर जुन टार्गेट रेटको 2.5% रेटमा छ त्यहाँसम्म आउने चाहिँ हामीले देख्दैनौँ अहिलेको लेभलमा। भनेपछि प्रेस चाहिँ के गर्नु पर्यो भने, यदि गभर्मेन्ट इन्टरभेन्सन नभएको खण्डमा मेबी मेमा अर्को एउटा रेट कट चाहिँ प्रोबेब्ली कार्डमा चाहिँ डेफिनेटली छ होला सायद।
हजुर, अनि अब भर्खर भर्खर अब छुट्टी पनि सकेर मान्छेहरू अब काममा फर्किरहनु भएको अवस्था छ, होइन, खर्च त्यस्तै भएको हुन्छ, अब यसले गर्दा एउटा अब अझ पैसा खर्च हुने अर्को एउटा बाटो आएको छ, होइन, कसरी म्यानेज गर्ने होला, अब केही टिप्स त्यस्तो केही दिन सक्नुहुन्छ त?
अब यस्तो हजुरको, अब इन्फ्लेसन भनेको म्यानेज गर्दा पनि धेरै हुने कुरा होइन, होइन, कति कुराहरू चाहिँ कस्तो भन्दाखेरि, अब तपाईँले म्यानेज गर्न हो तपाईँले डिस्पोजेबल इन्कमहरू चाहिँ डेफिनेटली खर्च कम गर्न सकिन्छ, होइन, त्यो भनेको कन्ज्युमर स्पेन्डिङमा चाहिँ चेक हुन्छ, तर इन्फ्लेसनले चाहिँ त्यसलाई भन्दा पनि बढी मेजर गर्ने कुरा चाहिँ हजुरको हाउस होल्ड गुड्स सामान बढ्ने हो। जस्तै फर इक्जाम्पल हजुरले हजुरको सपिङ बास्केटमा आउने इसेन्सियल कुराहरूको भाउ कतिले बढ्छ, हजुरको रेन्ट कतिले ग्रो हुन्छ, होइन, त्यो कुराहरू चाहिँ फन्डामेन्टल क्वेसन हो। अब एक दुईवटा चाहिँ हामीलाई, यो मैले पहिला पनि बारम्बार भनेको, एउटा गभर्मेन्टको एउटा सबभन्दा सर्टफल या ब्याड पोलिसी भनेको चाहिँ जुन गभर्मेन्टले लास्ट इयरको स्टार्टमा चाहिँ 6 महिनाको लागि इनर्जी रिबेट दिएको थियो, त्यसको कारणले पनि हामीले अहिले पेनाल्टी गरिरहेछौँ, किनभने त्यो इनर्जी रिबेट चाहिँ तपाईँको सेप्टेम्बरमा सिद्धिएपछि त्यो फुल ब्लोन चाहिँ हाम्रो अक्टोबरदेखिको साइकलमा आउँदाखेरि त्यसले पनि इन्फ्लेसनलाई एकदमै हाई ऱ्याङ्क गरिदियो, होइन, हो, त्यस्तो कुराहरूले गर्दाखेरि चाहिँ इम्प्याक्ट पर्छ। नट नेसेसरी हजुरले खर्च गर्ने भन्दा पनि, अब हामीले भनौँ न, इन्फ्लेसन भनेको चाहिँ सामानको प्राइस बढ्ने हो, होइन, अब यसमा धेरै फन्डामेन्ट छ, अनइम्प्लोइमेन्टको कुरा आउँछ, तपाईँको पेनाल्टी रेटको कुरा आउन सक्छ, होइन, अब वेज इन्क्रिजको कुरा आउन सक्छ, हो, त्यो कुराहरूले चाहिँ इन्डाइरेक्टली इम्प्याक्ट गर्छ। जहाँसम्म तपाईँको आफ्नो बजेटिङ छ, तपाईँले त्यो बजेटिङलाई चाहिँ चेक गर्न सक्नुहुन्छ, होइन, फर इक्जाम्पल त अब मिलियन डलरको मर्गेजमा हजुरले $100 पर मन्थ डिफरेन्स हुन्छ भने, अब $100 सेभिङ गर्ने भनेको चाहिँ हामीले बचाउन सक्ने पैसा भनेको डिस्पोजेबलमा हो। जस्तै फर इक्जाम्पल इटिङ आउट उबर घरमा बसेर खाना अर्डर गर्नु छ घरमा खाना पकाउने होइन, त्यसपछि आएर होलिडेहरू अलिक कन्ट्रोलमा गर्ने, अब आउटडोर ड्रिङ्कहरूमा अलिकति चेक गर्ने होइन, हो त्यस्तो कुराहरूमा चाहिँ हामीले कटौती गर्दाखेरि हाम्रो लाइफस्टाइलमा धेरै इम्प्याक्ट नपर्ला, अलि लिजरलीमा मात्रै इम्प्याक्ट पर्छ, तर गोइङ आउट इन द रेस्टुरेन्ट हो यस्तो कुराहरू चाहिँ हाम्रो फर्स्ट लाइन अफ स्पेन्डिङ कन्ट्रोल गर्ने चाहिँ यिनीहरू नै हो, अनि त्यसपछि बल्ल हामी इसेन्सियलमा जान्छौँ।
हजुर, अनि अब इन्ट्रेस्ट रेट राइजले अब घर जग्गा बजारलाई चाहिँ कसरी प्रभाव पार्छ? अब यदि कसैले अब नयाँ वर्षमा घर किन्ने सोचिरहनु भएको थियो भने होइन, त्यसको डिरेक्ट इम्प्याक्ट चाहिँ के छ?
अब त्यसमा पनि अलिकति हेर्नुहोस्, जेनरली टेन्डेन्स चाहिँ कस्तो भन्दाखेरि, अब यो इन्ट्रेस्ट रेट बढाउने भनेको काइन्ड अफ इकोनोमी स्लो डाउन गर्ने हो, त्यसमा प्रोपर्टी पनि एउटा काइन्ड अफ मिडियम हो होइन, इनिसियल इन्टरभेन्सन स्ट्राटेजी चाहिँ हो। तर ब्याक इन अक्टोबरदेखि हामीले चाहिँ के देखिरहेछौँ भन्दाखेरि, अहिले चाहिँ मार्केट कन्फिडेन्स चाहिँ एकदमै हाई छ होइन, अब 87% जेनरल प्रोफेसनल मान्छेले चाहिँ के एक्सपेक्ट गरिरहेछ भने प्रोपर्टी प्राइस किप राइजिङै हुन्छ भन्ने एक्सपेक्ट गरिरहेछ अहिले है। अब त्योले चाहिँ के देखाउँछ हामीलाई भन्दाखेरि, मान्छेको कन्ज्युमर स्ट्रङ भएर फियर अफ मिसिङ आउट भनेको के भन्दाखेरि, मान्छेले प्रपर्टी प्राइस बढी नै रहन्छ भन्ने जुन विश्वास ल्याएछ होइन, त्यो चाहिँ अब हामी यति यो एउटा रेटले चाहिँ स्याटर होला जस्तो चाहिँ लाग्दैन है। अब ब्याक इन तपाईँले अब कोटालिटीको रिपोर्ट हेर्नुभयो भने जनवरीमा पनि प्रपर्टी प्राइस 0.8% बढेको छ होइन, त्यो भनेको के भन्दाखेरि यो चाहिँ फोर्थ मन्थ अन अ रो हामीले प्रपर्टी प्राइस कन्टिन्युसली राइज भएर देखेका छौँ, त्यही भएर जुन मोमेन्टम यो क्यारी गर्यो, आई डोन्ट थिङ्क यो मोमेन्टम चाहिँ यो इन्ट्रेस्ट रेटले चाहिँ फ्याक्टर नजार्ला, र प्रपर्टी प्राइस बढ्ने क्रम चाहिँ हामी 2026 चाहिँ अब अनलेस समथिङ चेन्जेस कन्टिन्युएसन हुन्छ जस्तो चाहिँ लाग्छ हामीलाई।
यो चाहिँ ओभरअल अस्ट्रेलिया ओभरअल लाइक जेनरल
हजुर, यो अहिलेको डाटालाई मैले रिक्याप गर्दाखेरि प्रायः सबै मेजर सिटी र रिजनल एरियाले चाहिँ फेरि अगेन जनवरीमा पनि ग्रोथ चाहिँ गरेको छ, भनेपछि इट्स अ भेरी भेरी बुलिस प्रपर्टी मार्केट अहिलेको लेभलमा।
हजुर, जनवरीमा चाहिँ कस्तो रह्यो एउटा अब न्यु इयरको फर्स्ट मन्थमा त्योतिर पनि लगाउन? अब
जनवरीमा चाहिँ हामीले हेर्नुहोस्, जनवरीको मार्केट भनेको चाहिँ हामीले अलिक अर्को किसिमले हेर्छ, किनभने एक्टिभिटी बेस चाहिँ अलिकति हाफ मन्थको मात्रै हुन्छ होइन, अब अक्सन क्लियरेन्स रेटहरूमा हामी त्यति फोकस गर्दैनौँ किन डाटाहरू इम्प्रुभ हुँदैन, तर इन जेनरल अल एक्रोस अस्ट्रेलिया इट्स अ 0.8% ओभरअल ग्रोथ भएको छ, भनेपछि विच इज भेरी स्ट्रङ ग्रोथ कन्सिडरिङ 20 डेजको मात्रै ट्रेडिङ हिस्ट्री भएको ठाउँमा, अनि फेरि कुनै पनि नेगेटिभ छैन, सबै क्यापिटल सिटिजहरू अक्रोस द बोर्ड चाहिँ हायर छ, स्पेसली अगेन द युजल सस्पेक्ट पर्थ र ब्रिस्बेनले चाहिँ गेन लिड गरेका छ, सिडनी भेरी मोडेस्ट छ, त्यसपछि मेलबर्नको पनि स्लाइड इम्प्रुभमेन्ट देखेर वी आर भेरी भेरी खुसी छौँ, एडलेडले अलिकति मेलबर्नलाई सर्च चाहिँ गर्यो अब मिडियन प्राइसमा पनि, भनेपछि एडलेड इज मुभिङ इन अ फास्टर पेस, अब आई थिङ्क मैले पहिला पनि भने नेक्स्ट 2 or 3 years चाहिँ हामीले प्रोबली मेलबर्नलाई टार्गेट गर्छौँ होला, आई थिङ्क मेलबर्न इज अन द होराइजन, इट्स प्रोबली गन इम्प्रुभ।
र श्रोताहरू, हामी आर्थिक कुराकानी सुनिरहनु भएको छ तपाईँ एसबीएस नेपाली पडकास्टमा, हामी आर्थिक सल्लाहकार विश्वास भट्टराई सँग छौँ, उहाँ जोडिनु भएको छ हामीसँग, र यदि तपाईँका पनि केही प्रश्नहरू छन् भने अवश्य पनि हामीलाई मेसेज गरेर पठाउन सक्नुहुन्छ, नम्बर हो 0439799767 वा तपाईँले हामीलाई फेसबुक एक्स र इन्स्टाग्राममा पनि @SBS नेपालीमा मेसेज गर्न सक्नुहुन्छ। अब विश्वासी क्यापिटल सिटीहरूकै कुरा गर्दाखेरि अब अहिलेको लागि फर्स्ट होम बायर्सहरूले चाहिँ कतातिर हेर्दा ठिक होला, कस्तो देख्नु भएको छ तपाईँले?
अब हेर्नुहोस्, अब अहिले अलिकति हामी डिफ्रेन्ट प्लाइटमा छौँ होइन, अब यो गभर्मेन्ट इन्सेन्टिभमा म फुल्ली चाहिँ जम्प गर्दिनँ, मलाई यसमा बढी स्केप्टिकल पनि लाग्छ होइन, अब अहिले 1.5 मिलियन 1.2 मिलियनमा जुन मान्छेहरू घर किनिरहनु भएको छ 5%मा होइन, अब त्यो चाहिँ एउटा फन्डामेन्टली बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि, 5% डिपोजिट डजन्ट गो लङ वे होइन, 1.2, 1.3 5% भनेको प्रब्लम 70-60,000 जस्तो कुरा हो है, मान्छेले के चाहिँ बुझा, अब एभ्री बायरले के विचार गर्नुपर्छ भन्दाखेरि, जुन हिसाबले हामीले इन्ट्रेस्ट रेटहरू चेन्जेस भइरहेछ, रेटहरू चेन्ज हुन्छ, त्यो रिपेमेन्टको कन्टिन्युएसन भने पनि इट्स अ बिग बिग आस्क होइन, 1.2, 1.3 मिलियनको लोन लिएर तपाईँ त्यो डेप्टमा जाँदाखेरि क्यान यु सर्भिस द्याट डेप्ट हो कि होइन भन्ने कुरा चाहिँ एकदम फन्डामेन्टली क्रिटिकल छ होइन, अब त्यही भएर म चाहिँ के भन्छु भन्दाखेरि, एट द एन्ड अफ द डे लाइफस्टाइल र तपाईँको प्रपर्टी पर्चेजलाई चाहिँ प्यारलमा लानुपर्छ होइन, अब स्पेसली यङ कपल्सहरू जसको अब बच्चा छैन, दुवैजना काम गरिरहनु भएको छ, उहाँहरूले चाहिँ मेबी रेन्ट इन्भेस्टिङ जस्तो कन्सेप्टलाई चाहिँ अहिले अप्नाउँदा पनि बेटर होला, त्यो 5%ले पाउँछ भन्दा पनि कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि, त्यो 5%को लोभ गरेर हजुरले घर किन्दाखेरि के विचार गर्नुपर्छ नि, त्यो घरलाई भोलि रेन्टमा जान मिल्दैन, त्यो घरलाई को सेयरिङ गर्न मिल्दैन, त्यसको धेरै रेस्ट्रिक्सनहरू पनि छ त्यसमा, होइन त्यो कुरा पनि बुझ्नुपर्छ. अब ब्रोडर लेभलमा चाहिँ कहिलेकाहीँ रेन युज इन्भेस्टिङ स्ट्राटेजीहरूमा हजुरले 10% डिपोजिट गरेर इफ यु क्यान बाई समथिङ इन्टु 600 to 800 इन द इभन इन द डिफरेन्ट स्टेट, हजुरको ब्याङ्क फर बक्स सेट्समा बढी आउन सक्छ.
हजुर अनि जस्तै ए सरी हजुर
त्यही भएर स्ट्राटेजिकली सोच्नुहोस् भन्छु म, होइन. अनि फाइनेन्सियल इमोसनल इमोसनल जहिले पनि हुन्छ त्यहाँ, तर हरेक कुराको डिसिजन चाहिँ फाइनेन्सियल हुन्छ. फर्स्ट टर्म बायरमा इफ यु हेभ अ मोर देन 250 to 300 इन्कम एज अ कम्बाइन्ड फ्यामिली, प्रोब्ली इज अफोर्डेबल, होइन. अब अहिलेको लेभलमा जसको 200 इन्कम छ, आई थिङ्क देयर इज अ भेरी भेरी 1 million माथिको प्रोपर्टी स्पेस सिडनीमा किन्न चाहिँ आई थिङ्क इट्स अ भेरी भेरी रिस्की मुभ है. अब एट द सेम टाइम धेरैलाई थाहा छैन होला, अहिले को ओनरसिपको पनि स्किम निकालेको छ गभर्मेन्टले, होइन. को ओनरसिपको स्किम भन्दाखेरि के भन्दाखेरि, गभर्मेन्टले पनि तपाईँको प्रपर्टीमा चिप इन गरेर सेयर किनेर तपाईँले आधा मात्रै मोर्गेज लिन मिल्ने हुन्छ. हो, त्यसको पनि रेस्ट्रिक्सनहरू छन् त, होइन. बट द्याट्स एनदर स्ट्राटेजी यु क्यान थिङ्क अफ एज वन. जस्तै $1 million हजुरलाई 600 मात्रै प्रपर्टीको ओनरसिप लिनु पऱ्यो, 40% चाहिँ गभर्मेन्टले चिप इन गर्छ, अनि मोर्गेज पनि हजुरले 600 मात्रै लिनु पऱ्यो, होइन. त्यो पनि एउटा स्किम हो, तर अगेन त्यसमा पनि अब कन्डिसनहरू छ. भोलि प्रपर्टी बेच्दा ओर्दा गभर्मेन्टको सेयर हुन्छ त्यसमा, होइन. त्यही भएर तपाईँले फुल एप्रिसिएसन चाहिँ पाउनुहुन्न. त्यही भएर यो प्रपर्टी भनेको चाहिँ अलिकति सिग्निफिकेन्ट ट्रान्जेक्सन हो, सिग्निफिकेन्ट कस्टको कुरा हो, है. त्यही भएर एक्चुली प्री प्लान गरेर फ्युचर सबै गरेर मात्रै जम्प गर्नुपर्छ. तर फर्स्ट टर्म बायरलाई अहिले निराश हुनुपर्ने चाहिँ म देख्दिनँ, होइन. देयर आर लट अफ अपर्च्युनिटी. को सेयरिङ भयो, मैले भर्खर रेन्ट इन्भेस्टिङको कुरा गरेँ. त्यही भएर देयर्स अपर्च्युनिटी आर डेफिनेटली दियर अक्रोस द मार्केट. यहाँ चाहिँ मार्केटभित्र मार्केट छ क्या फेरि, होइन. त्यसले गर्दाखेरि देयर इज स्टिल प्लेन्टी अफ अपर्च्युनिटी.
ठ्याक्कै गभर्मेन्ट इन्सेन्टिभको तपाईँले भनिहाल्नुभयो, होइन. अब हामी ठ्याक्कै यो फाइनेन्सियल इयरको रूपमा चाहिँ अब ठ्याक्कै मध्य मध्यतिर आइपुगेको हिसाबले पनि अब त्यस्ता केही गभर्मेन्ट इन्सेन्टिभहरू जुन यथावतै छन् जसले चाहिँ अब अलिकति लाभकारी हुनसक्छ नि, त्यस्तो केही बताइदिन सक्नुहुन्छ के छन् अहिले भने?
हजुरको त्यो 5% डिपोजिट स्किम भनेको विथ नो मोर्गेज इन्सुरेन्सको स्किम अझसम्म बाँकी छ. प्रोपर्टी अप टु $1.5 million, होइन. त्यसमा चाहिँ 5% डिपोजिट गरेर स्ट्रेट अनर अकुपाइड प्रोपर्टीको प्रोपर्टी लिन सक्नुहुन्छ. अगेन मैले भने जस्तो त्यसमा रेस्ट्रिक्सनहरू छ, भोलि चाहिँ प्रपर्टी रेन्ट गर्न नपाउनेहरू कन्डिसनहरू छ. त्यही भएर तपाईँ चाहिँ क्लियरली डिफाइन चाहिँ के हुनुपर्छ भने त्यो प्रपर्टी चाहिँ फ्युचरमा पनि अनर अकुपाइड प्रपर्टीको रूपमा लिनुपर्छ, है. फर्स्ट थिङ. त्यसपछि अघि मैले भने को सेयरिङ भनेको गभर्मेन्टको अर्को इन्सेन्टिभ हो, जहाँ कि गभर्मेन्टले पर्चेजरसँग मिलेर प्रपर्टी ओनरसिपमा ओनरसिप लिन्छ, होइन. त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि गभर्मेन्टले अब जस्तै 40% ओनरसिप लिन्छ भने तपाईँले 60% मात्रै कस्ट या लोन बियर गर्नु पऱ्यो. द्याट्स अल्सो अदर स्ट्राटेजी. अगेन यसमा पनि फेरि अनर अकुपाइडको अपिल भएको कन्डिसनहरू छ. अहिलेको लागि चाहिँ यो दुइटा स्किमै उसमा छ.
हजुर, आउन लागेका अरू केही स्किमहरू त्यस्तो छन् त जुनको बारेमा चाहिँ हामी अब हुन्छ नि
अहिले एक दुईवटा चाहिँ उसमा वर्कमा छ, तर हामीले जुनकोमा चाहिँ एक्सपेक्ट गरेका छौँ होला, तर अहिले यही हुन्छ भन्ने छैन. दे डेफिनेटली लुक इन कपल अफ देम.
श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस नेपाली पडकास्टमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी. अहिलेको लागि भने पालो भएको छ छोटो ब्रेकको, ब्रेकपछि कुराकानी जारी नै रहनेछ.
एसबीएस नेपाली, एसबीएस साउथ एसियनमा.
यो त खरिद गर्नेको लागि भयो, अब इन्भेस्टमेन्टको लागि चाहिँ सबैभन्दा ग्रोथ कहाँ देख्नु भएको छ रिसेन्टली?
आई थिङ्क हेर्नुहोस्, इन्भेस्टमेन्टमा आई थिङ्क आम भेरी, मैले अलिकति पहिला पनि मैले चाहिँ अलिकति सर्ट गरेको थिएँ. मैले खास कहिले पनि कन्फिडेन्स बिल्डर नभएर एडिलेड केमा आज भेरी सरप्राइज ब्याक है. अब आई थिङ्क ब्रिस्बेनमा अझ पनि फ्युल इन द ट्याङ्क छ जस्तो लाग्छ मलाई, होइन. किनभने अब त्यहाँ आउने के भन्छ कमल गेमको कारणले गर्दाखेरि ब्रिस्बेनमा जुन हिसाबले इन्फ्रास्ट्रक्चर बढिरहेछ, आई थिङ्क देयर स्टिल रुम. 6 महिना पहिलासम्म ब्रिस्बेन चाहिँ $1 million सबमा पुगेको थिएन, अनि सबैलाई चाहिँ अलिकति डर थियो. अब त्यो $1 million मिडियन प्राइसको प्राइस पनि स्यान्डर्ड भयो, त्यो इमेजिनेरी ग्लास सिलिङ गयो. अब आई थिङ्क इट्स क्यान बी भेरी इजी टु गो द नेक्स्ट हाई. त्यसपछि आएर अर्को भनेको चाहिँ तपाईँलाई, अब आई थिङ्क मैले है मेलबर्न भरे लङ टर्म होराइजनमा म अझ पनि मेलबर्नलाई पिक गर्छु. जसको 5 to 7 years टाइम फ्रेम छ इन्भेस्टमेन्ट होराइजनमा, आई थिङ्क मेलबर्न स्टिल इज अ गुड बाई. सिम्पल फ्याक्ट के भन्दाखेरि, हजुरको मेलबर्नमा जुन अहिले मेडियन प्राइस छ त्यो कुनै पनि क्यापिटल सिटीमा छैन. रेन्टल रिटर्नको हिसाबले पनि मेलबर्न इज भेरी स्ट्रङ, बिकज तिनीहरूको प्राइसिङ अलिकति लो नै छ मार्केटमा. र मेलबर्न चाहिँ सिडनीको बराबरको स्टेट हो. बिजनेस वाइज, इन्फ्रास्ट्रक्चर वाइज, फ्युचर प्रोस्पेक्ट वाइज, पपुलेसन वाइज इज भेरी सस्टेन्ड. आई अन्डरस्ट्यान्ड, मैले पहिला सेगमेन्ट पनि गरिसकेको थिएँ मेलबर्नमा खास प्राइस नबढेको 4-5 कारणहरू हामीले समराइज गरिसकेका छौँ. आई थिङ्क दे आर इन ट्र्याक अफ फिक्सिङ द्याट. इलेक्सन आएपछि सर्टेन कुराहरू पनि चेन्ज हुन्छ र एकचोटि त्यो स्ट्रिम लाइन भएपछि आई थिङ्क मेलबर्न वुड डेफिनेटली चाहिँ एउटा गुड रिटर्नमा चाहिँ पर्छ जस्तो लाग्छ मलाई.
अनि अघि ठ्याप्कै तपाईँले भन्नुभएको थियो है त्यो इमोसनल एउटा अट्र्याक्सन हुन्छ भन्ने एउटा घर किन्ने कुरामा. अब यहीमा मैले अर्को प्रश्न जोड्न चाहे, अब डाउन साइजिङ जुन छ नि, डाउन साइजिङको कन्सेप्ट, त्यो विषयमा चाहिँ जेनरली अब नेपाली कम्युनिटी वा त भनौँ साउथ एसियन फ्यामिलीहरूमा चाहिँ अरूको तुलनामा तपाईँले कतिको डाउन साइजिङ गरेको पाउनु भएको छ कि छैन, किनकि घर भन्ने बित्तिकै अब एउटा इमोसनल भ्याल्यु हुन्छ होइन जिन्दगीमा, अब एकचोटि जम्मा पारेर किन्ने पछिसम्म राख्ने भन्ने, डाउन साइजिङको ट्रेन्ड चाहिँ कस्तो पाउनु भएको छ नेपालीहरूमा?
अब यस्तो छ, हेर्नुहोस् अब डाउन साइजिङ भनेको दुई कन्सेप्टले हुन्छ होइन. एउटा सिचुएसनल डाउन साइज गर्छौँ हामीले बढी, त्यो चाहिँ कुन बेला लागु हुन्छ भन्दाखेरि जब हाम्रो एउटा सर्टेन एज हुन्छ, छोराछोरी घरबाट आउट हुन्छ, त्यसपछि मतलब डाउन साइजिङ कन्सेप्ट चाहिँ बढी सिङ्केन हुन्छ होइन. अब हामीले देखेकोमा चाहिँ जस्तै अहिले अब धेरै नेपाली हाम्रो त्यो लेभलमा अलि मैले देखेँ अनुसार मेरो सराउन्डिङमा चाहिँ हामीले नेपाली समुदायमा चाहिँ 21-23 छोराछोरी भएको चाहिँ देखेको छु होइन. त्योभन्दा पछिको आई थिङ्क त्यो डाउन साइजिङ कन्सेप्ट चाहिँ 5-7 इयर्समा सिङ्किन हुन्छ जस्तो लाग्छ है. अलिकति जब बच्चाहरू 28-30 हुन्छ, उनीहरू सेल्फ घरबाट बाहिर निक्लिन्छन्, आफ्नो हिसाबले बस्छ, त्यसपछि तपाईँको एज पनि 60 हुन थालेपछि दुई तल्ले घर पनि चढ्न गाह्रो हुना उनीहरूले होइन, लोनलिनेस हुनेले सिङ्गल स्टोरी घरतिर जाइन्छ होला, त्यो लेभलमा चाहिँ डाउन साइजिङ बढी पपुलर हुन्छ जस्तो लाग्छ. तर हाम्रो नेपालीको जुन समुदाय छ अहिले, हामी स्टिल आर यङ पपुलेसन होइन, अलि भेरी लाइफस्टाइल फोकस छौँ, त्यही भएर मैले अहिले चाहिँ हजुरको त्यस्तो देखिसकेको छैन, छैन त भन्दिनँ, मैले सर्कलमा देखाएको छैन भनौँ होइन. 4-5 इयर्ससम्म चाहिँ आई थिङ्क डेफिनेटली दिस वान विल गो अप, डेफिनेटली हुन्छ. तर अहिले त मैले अपसाइजिङ बढी देखिरहेको छु.
अपसाइजिङ देखि, अपसाइजिङको मेन रिजनहरू त्यस्तो चाहिँ केही पाउनु भएको छ कि जस्ट बिगर हाउस?
अपसाइजिङ चाहिँ कस्तो एउटा लाइफस्टाइलको भयो, एउटा स्टेटसको कुरा भयो होइन. अब किनभने मान्छे एउटै घरमा बसेपछि 4-5 वर्ष अपग्रेड गर्न खोज्छ, सेम विथ द कार गाडी. म जसलाई पनि एउटा कुरा के भन्छु, संसारमा दुईटा कुरा चाहिँ कहिले इनफ नहुने रहेछ, एउटा गाडी एउटा घर जहिले पनि सानो हुन्छ होइन. अब त्यो लाइफस्टाइलले गर्दाखेरि चाहिँ होइन, अब जस्तै बच्चाहरू ठुलो हुन थालेपछि उनीहरूलाई स्पेस चाहिने हुन्छ, बच्चालाई ठुलो रुम चाहिन्छ, गेम्स रुम चाहिने. अब एउटा घरमा हेर्नुहोस् न, अहिले हामीले इमेजिन गर्दा 3 जस्तो लिभिङ रुम चाहिन्छ हामीलाई होइन. बच्चालाई खेल्ने एउटा चाहिन्छ, आफूलाई बस्ने एउटा चाहिन्छ, घरमा कोही मान्छे आयो भने एउटा चाहिन्छ. अब त्यो ट्रेन्ड 3 लिभिङ रुम भनेको इज गेटिङ भेरी कमन, तल दुइटै लिभिङ एरिया एउटा माथि रम्पस होइन. त्यसपछि आउटडोर, अब मान्छेको निड बढ्दै जान्छ नि त एज वी ग्रो होइन. त्यसले गर्दाखेरि आई थिङ्क इट्स मोर अफ अ लाइफस्टाइल चोइस हो. अनि अर्को स्ट्याटस पनि हो, किनभने घर भन्ने कुरा समथिङ यु क्यान सो हु यु आर हाउ यु लिभ भन्ने कुरा पनि आई थिङ्क हाम्रो कम्युनिटीमा चाहिँ बढी पियर प्रेसरले गर्दा होस् या त स्ट्याटसले गर्दा होस्, त्यो चाहिँ अलिकति ट्रेन्ड चाहिँ बढी नै देख्छु म.
हजुर, भनेपछि अब झन् फेरि नेक्स्ट अब इन्ट्रेस्ट रेट राइजै होला कि भन्ने एउटा प्रडिक्सन भन्नुभयो नि, अब त्यो हिसाबमा त अब यदि कसैले अपसाइज गरिरहनु भएको छ भने अब गाह्रो हुन्छ कि कस्तो लाग्छ तपाईँलाई?
अब यस्तो हजुरको त्यही मैले अहिले पनि भने होइन हजुरले, अब अब कसरी हेर्नुहुन्छ भन्ने कुरा हो होइन. म चाहिँ जहिले पनि के भन्छु भन्दाखेरि, अब यो तपाईँको 30 इयर्सको होम लोन लिँदाखेरि होइन, 30 इयर्सको लोन लिन्छ नि त हामी त जेनरली होइन, एउटा जेनरली भन्छ. मेरो चाहिँ के हुन्छ भने एभरेज ब्याङ्कमा चाहिँ म जहिले पनि के भन्छु नि, 6-6.5% रेटमा चाहिँ तपाईँले बेन्चमार्क गर्नुपर्छ क्या आफूलाई होइन. किनभने रेट अभियसली अप एन्ड डाउन हुन्छ त्यो साइकलमा है, कहिले तपाईँको 7.5-8% हुन्छ, म 9% पनि गएको छु रेटमा. हेर्नुहोस् ब्याक इन जिएफसी अगाडि होइन 9.6 थियो जिएफसी अगाडि होइन. अब
ग्लोबल फाइनान्सियल क्राइसिस अगाडि
जिएफसी ठ्याक्कै हिट गर्नुभन्दा अगाडि ब्याक इन 8-9 कुरा हो, 9.6 थियो है. अब मैले भन्न खोजेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि हजुरले, कि कहिलेकाहीँ रेट 4% आउला, कहिलेकाहीँ 7.5 पनि आउला होइन. तर हामीले कुनै पनि बेला लोन लिँदाखेरि चाहिँ आफ्नो ब्याङ्कहरूले पनि स्ट्रेस टेस्ट भनेर एउटा गर्छ, हजुरले 6-6.5 चाहिँ कम्फर्टेबल हुनुपर्छ है. अब त्यो $100 तल माथिले गर्दाखेरि गाह्रो हुने चाहिँ हुँदैन, तर के हुन्छ भन्दाखेरि हामीले लाइफस्टाइल चेन्ज चाहिँ गर्न सक्नु पऱ्यो कि फेरि होइन, कुनै अरू कुराबाट कम्पेन्सेट गरेर त्यहाँ आउनु पऱ्यो होइन. हो, डिस्पोजल इन्कम भएको बेला हामी 2 हलिडे जान्छौँ होला एक्स्ट्रा, नभएको बेला एउटा रिट्र्याक्ट गरेर वी हेभ टु मेबी गो लोकल हलिडेज होइन, सम हाउ वी निड टु ब्यालेन्स त्यो. त्यही भएर त्यो खास त्यतिले गर्दाखेरि तपाईँ, म चाहिँ के भन्छु, एउटा दुईवटा रेट बढ्ने कारणले गर्दाखेरि तपाईँको एस्पिरेसन र प्रपर्टी किन्ने जोर्नी चाहिँ डेन्ट नहोस् होइन. इट्स ए भेरी स्मल काउन्टर, स्मल मेजर हो र सर्ट टर्म हो. त्यही भएर हजुर 30 इयर्सको होराइजन हेर्दाखेरि 6-6.5 कम्फर्टेबल भएर घर लिनुभयो भने आई थिङ्क यु बी ओके.
अब डाउनसाइजकै कुरा गर्दा इन्भेस्टमेन्ट प्रपर्टीहरू अफलोड गर्दा मानिसहरूले क्यापिटल गेन्स ट्याक्स तिर्नुपर्न सक्ने हुन्छ होइन, अब त्यो गर्दाखेरि चाहिँ अलिकति कम घाटा सहनुपर्ने हिसाबका केही इन्सेन्टिभ वा ट्याक्स ब्रेकहरू त्यस्तो केही व्यवस्था वा त्यस्तो केही सुविधा हुन्छ?
यस्तो हुन्छ, अब जेनरली तपाईँले जेनरली स्पिकिङ होइन, अब त हरेक सिचुएसन फरक हो, त्यो अब तपाईँको उसले एकाउन्ट सबै हेर्नुपर्छ ओभरअल होलिस्टिकली होइन, तर जेनरली तपाईँ बसिरहेको घरमा तपाईँले यदि बेचेर डाउन साइज गर्नुभयो भने क्यापिटल गेन ट्याक्स हुँदैन, किन अनरकभर प्रपर्टीमा चाहिँ कहाँ क्यापिटल गेन हुँदैन है, त्यसले गर्दा तपाईँलाई क्यापिटल गेन नतिर्नु पर्न सक्छ। तर इन्भेस्टमेन्ट प्रपर्टीमा चाहिँ हो हजुरलाई क्यापिटल गेन तिर्नु पर्न सक्ने हुन्छ, डिपेन्डिङ अन हाउ इज स्ट्रक्चर, हाउ इज होल्ड होइन, कति होल्ड गर्नु भएको छ। अब तर एउटा रेजिडेन्सियल प्रपर्टीमा चाहिँ तपाईँले एउटा सर्टनले एक वर्षभन्दा बढी होल्ड गरेको प्रपर्टीमा 50% चाहिँ एक्जेम्सन पाउनुहुन्छ, भने सबै फर इक्जाम्पल तपाईँले 300,000 प्रफिट कमाउनु भयो भने जेनरली स्पिकिङ 150,000 मात्रै ट्याक्सेबल हुन्छ होइन। अगेन यो कुरा चाहिँ तपाईँले फेरि ट्याक्स इम्प्लिकेसन इज अ बिग थिङ होइन, किनभने प्रपर्टी भनेको बिग ट्रान्ज्याक्सन हो, तपाईँले प्री प्लान गर्नुपर्छ डेफिनेटली, अकाउन्टेन्ट बुझ्नुहोस्। तर जेनरली तपाईँले डाउन साइज आफ्नो लाइफस्टाइललाई आफू बसेको घरबाट कम गर्दाखेरि चाहिँ जेनरली स्पिकिङ त्यसमा चाहिँ ट्याक्स इम्प्लिकेसन हुँदैन।
अब यो भयो घर किन्ने कुरा है, यो चाहिँ अलिकति अब सेटल भइसकेपछिको कुरा आउँछ। अब अर्को प्रश्न मैले यहाँलाई के सोध्न चाहेँ भने विश्वासी, अब ठ्याक्कै जेन फेब मार्च यो नयाँ युनि इन्टेकहरू सुरु हुने नयाँ विद्यार्थीहरू आउने टाइम छ होइन, अब तपाईँ आफू अब फाइनेन्सियल एडभाइजरको रूपमा हुन्छ नि अब कार्यरत हुनुभएको समयमा, जस्तै अब अहिले जिएफसीको कुरा पनि ल्याउनु भयो, तपाईँले पहिला यो क्षेत्रमा काम गर्न सुरु गर्दा र अहिलेलाई कम्पेयर गर्दा चाहिँ तपाईँलाई आउने प्रश्नहरू चाहिँ कस्तो रूपमा परिवर्तन भएका छन् नयाँ इमिग्रेन्टहरूबाट?
होइन, आई थिङ्क अहिलेको लेभलमा हेर्ने हो भने चाहिँ नयाँ जेनेरेसन आज भेरी एक्युट, भेरी भेरी स्मार्ट होइन, उनीहरूसँग इन्फर्मेसन लोडेड छ, दे आर भेरी, हाम्रो पालमा हामी जुन थियौँ हामीसँग नलेज धेरै कम थियो है अनेस्टली, अहिलेको स्टुडेन्टहरू दे हेभ अ नलेज होइन, उनीहरू भेरी वेल स्टार्ट छ, दे नो हाउ टु डु द थिङ्स, हाम्रो पालमा जब सर्च गर्नेदेखि लिएर यो यताउता भनौँ टेक्नोलोजीको कुराहरू पनि वे आर भेरी नाइभ होइन, त्यो हिसाबले चाहिँ म हामीसँग मेरो जबमा अहिले नेपाली भाइहरूसँग होइन यङहरू काम गरेर छन्, दे भेरी एक्युट, दे भेरी फास्ट, उनीहरूको काउन्टर इन्टुटिभ, देयर थिङ्किङ आर भेरी गुड, उनीहरूलाई खालि के चाहिन्छ भने राइट गाइडेन्स मात्रै चाहिने हो, दे हेभ अ इनर्जी, दे हेभ अ हङ्गर, तर के भने त्यो चाहिँ राइट थाममा हामीले हाल्न सक्नु पऱ्यो होइन। आई थिङ्क अब डाइनामिक्स पनि चेन्ज भइसक्यो, हेर्नुहोस् हाम्रो आउने डाइनामिक्स र अहिलेको डाइनामिक्स लाइक एभ्रिथिङ इज भेरी चेन्ज, अहिले तपाईँलाई इन्फर्मेसन खोज्ने मान्छेले इन्फर्मेसन इज इन यर फिङ्गर टिप्स होइन, त्यो हिसाबले आई थिङ्क अहिले सोध्ने मान्छेहरूको चाहिँ उनीहरूको चाहिँ एस्पिरेसन उनीहरूले फ्युचरको बारेमा सोध्छ।
होइन,
कमन क्वेरी के गर्न सकिन्छ, कस्तो गर्न सकिन्छ, हाम्रो उनीहरूको बााउन्ड्रिजको बारेमा सोध्छ। पहिलाको चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि काम कसरी गर्ने भनेर सोधिन्थ्यो कि, अब अहिलेको जेनेरेसनलाई चाहिँ त्यो छैन होइन, उनीहरूले चाहिँ खालि कस्तो भने स्ट्राटेजिकली जस्तै यो बिजनेस गर्दाखेरि यसो गर्दाखेरि इम्प्याक्ट के हुन्छ के भन्ने कुरा उनीहरू दे आस्क द क्वेसन टु द पोइन्ट, एकदम उनीहरूको मैले भने नि उनीहरूको क्वेसन चाहिँ हजुरको यदि इन्टेलेक्चुअल लेभलमै छ कि हाम्रो कम्पेयरमा, हामीलाई जुन 7 इयर्स 8 इयर्समा हामीले यहाँ आएर सिकेको कुरा दे नो वेन दे कम इन।
अनि अब आजको लागि अन्तिम प्रश्न होइन विश्वासी, अब लाइफस्टाइल बाहेक त्यसको बारेमा त हामीले अघि कुरा गरिहाल्यौँ, अब एउटा मान्छेहरू धेरै आकर्षित भइरहेको ठाउँहरू चाहिँ के छ क्यापिटल सिटीहरूको हिसाबमा भनौँ न, एकदम हटकेक सबर्ब्स फर नाउ
होइन। आई थिङ्क अब अहिलेको लेभलमा होइन, हाम्रो नेपाली मार्केटहरू जता अब हामीले नेपाली क्लाइन्टहरूसँग मैले धेरै डिल गरेर आउँछु होइन, घर किन्ने मान्छेहरूसँग मैले कुरा गरेर आउँछु धेरै, हामी चाहिँ साउथ वेस्ट र नर्वेस्टहरूको यो नयाँ ग्रोथ सेन्टरमा फोकस छौँ होइन,
सिडनीको कुरा गरेका छौँ
हजुर, सिडनीको कुरा होइन, उहाँ पनि ब्रिस्बेन सबैतिर त्यही हो, ग्रोथ सेन्टरतिर हामीले फोकस गरिरहेछौँ होइन, तर हामीले के चाहिँ बेचिरहेछौँ भन्दाखेरि तपाईँले बिलिभ गर्नु पुरानो सबबमा द प्राइसेस आर रियली रियली गुड भ्याल्यु, जस्तै इस्टाब्लिस सबमा धेरैले धेरै फोकस गर्दैन,
जस्तै उदाहरणको लागि
जस्तै फर इक्जाम्पल म सिडनीमै कुरा गरौँ भने होइन, मान्छेले बक्सिलमा गएर तपाईँको 700 स्क्वायर मिटर 800 स्क्वायर मिटरको ल्यान्डलाई मान्छेले 1.5-1.6 हालिरहेछ, जबकि बकोमिल जस्तो सबमा 1.8-1.9 तपाईँले एक्जिस्टिङ 600 स्क्वायर मिटरको ब्लकमा घरै पाउँछ कि, त्यो नकडाउन गरेर नयाँ घर बनाउने भने आई थिङ्क यु प्रोबब्ली लुकिङ एट अ सिमिलर प्राइस होइन मोर अर लेस, तर त्यो मान्छेले त्यो फोकस गरिरहेको छन्, जस्तै प्याच स्टोर रिफ्स बीमा जुन हिसाबले घर पाइन्छ सिडनीको कन्टेक्समा, आई थिङ्क मान्छेले त्यो फोर फ्याक्टर गरेका छैन, एन्ड समटाइम्स होइन यस्तो कुराहरू पनि अलिकति हजुरले सोच्नुभयो भने यु गेट द भ्याल्यु फर मनी, किनभने जहाँ कम्पिटिसन हुन्छ दिस अलवेज हाई प्राइस, होइन जहाँ कम्पिटिसन कम हुन्छ तपाईँले त्यहाँ चाहिँ बार्गेन पाउन सक्ने चान्सेस बढी हुन्छ।
हजुर
अनि यो प्रिन्सिपल हजुरको बिचमा पनि लाग्छ, एडले पनि लाग्छ, धेरै एक्जिस्टिङ सबहरूमा प्राइसेस चाहिँ हामीले मुभमेन्ट कम देखाएको छौँ।
र श्रोतावृन्द, वहाँ हुनुहुन्थ्यो सिडनीबाट आर्थिक सल्लाहकार विश्वास भट्टराई। आउँदो महिना पनि हामी अर्को आर्थिक कुराकानी लिएर आउने नै छौँ। त्यतिन्जेलसम्मका लागि तपाईँका पनि केही प्रश्नहरू छन् भने अवश्य पनि हामीलाई मेसेज गरेर पठाउनुहोस्। नम्बर हो 0439799767, वा हामीलाई फेसबुक, इन्स्टाग्राम वा एक्समा, सोसियल मिडियामा पनि मेसेज गर्न सक्नुहुन्छ। ह्यान्डल हो SBS नेपाली। र यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस श्रृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ र आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि भने आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। र यो कुराकानी जस्तै हाम्रा अन्य पडकास्टहरू प्रकाशित हुने बित्तिकै सुन्नका लागि आजै आफ्नो फोनमा SBS अडियो एपलाई निशुल्क डाउनलोड गर्नुहोस्, वा तपाईँले पडकास्ट सुन्न रुचाउने एप्पल पडकास्ट, स्पोटिफाई लगायतका प्लेटफर्महरूमा पनि हामी उपलब्ध छौँ। अनलाइनमा SBS नेपाली पडकास्ट भनी खोजेर हामीलाई फलो गर्नुहोस् र नोटिफिकेसन अन गर्न भने नछुटाउनुहोला। थप जानकारीका लागि हाम्रो वेबसाइटको ठेगाना हो sbs.com.au/nepali।
तपाईँको समुदाय, तपाईँको कुराकानी, SBS नेपाली।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाई मा हामीलाई खोज्नुहोस्, वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।